यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म अच्युत अरियाल। शुरूमा प्रमुख समाचार। नेपालमा आयुर्वेद औषधि उत्पादन, कृषि र शिक्षाको क्षेत्रमा काम गर्ने संस्थालाई सरकारले सहयोग गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। निर्धारित समयमै स्थानीय तहको निर्वाचन हुने संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीद्वारा प्रष्ट। नेपाली कांग्रेसको 14 महाधिवेशन अन्तर्गत आज 61 जिल्लामा प्रदेश सभा अधिवेशन शुरू। र विश्वकै सबैभन्दा ठूलो ब्राजिलको अमेजोन जंगल क्षेत्रमा 15 वर्ष यताकै धेरै वन फडानी।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 मेगाहर्ज र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री शेरबहादुर देउवाले मानसिक एवं शारीरिक स्वास्थ्यका लागि योग उत्तम र सरल विकल्प रहेको बताउनु भएको छ। पतञ्जली योग समिति नेपालले आज काठमाडौँको मण्डीखाटारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले विश्वका धेरै स्थानमा शरीरलाई स्वस्थ राख्न व्यवस्थित व्यायामका रूपमा योगलाई अपनाउन थालिएको उल्लेख गर्नुभयो।
आज विश्वभरि नै योगलाई अपनाएको छ। योगालाई सबैले चाहिँ स्वास्थ्यका लागि, योगा सबभन्दा उत्तम र चाहिँ एक्सर्साइजका निम्ति योगालाई सबैले अडप्ट गर्दैछन्, सबैले चाहिँ गर्दैछन् र चाहिँ साइड इफेक्ट भएको औषधि केही छ भने आयुर्वेद मात्रै छ। त्यसैले चाहिँ नै आयुर्वेदमा रिसर्च गरेर उहाँले चाहिँ धेरै काम गर्नुभएको छ बाबा रामदेवजीले। र अर्को हाम्रो देशमा जन्मेका बालकृष्ण हुनुहुन्छ, उहाँले चाहिँ रामदेव बाबासँग मिलेर धेरै ठूलो चाहिँ काम गर्नुभएको छ नेपालमा पनि।
प्रधानमन्त्री देउवाले नेपालमा आयुर्वेद औषधि उत्पादन, कृषि तथा शिक्षाको क्षेत्रमा काम गर्ने पतञ्जली जस्ता संस्थालाई सरकारले सहयोग गर्ने बताउनुभयो। प्रधानमन्त्री देउवाले योग ऋषि स्वामी रामदेव र आचार्य बालकृष्णले नेपालमा स्वास्थ्य र शिक्षाको क्षेत्रमा गरेको योगदानको प्रशंसा गर्नुभयो। त्यस अवसरमा प्रधानमन्त्री देउवाले मण्डीखाटारमा नवनिर्मित पतञ्जली योग आश्रमको भवन उद्घाटन, सेटेलाइटबाट प्रसारण हुने पतञ्जली नेपाल र आस्था नेपाल नामका दुईवटा टेलिभिजन च्यानलको शुभारम्भका साथै स्वदेशी समृद्धि कार्ड वितरणको प्रारम्भ गर्नुभयो। पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले योगले प्रेम र सद्भाव बढ़ाउने भएकाले जुनसुकै पेशा तथा व्यवसाय गर्नेका लागि पनि ध्यान योग आवश्यक रहेको बताउनुभयो। पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वामी रामदेव र आचार्य बालकृष्णले योगबाट आरोग्यता र उद्योगको महाअभियान सञ्चालन गरेर योगमा नयाँ क्रान्ति ल्याएको बताउनुभयो। योग ऋषि स्वामी रामदेवले योग आयुर्वेद र सनातन संस्कृतिको विकास गरी नेपाललाई योगको केन्द्रका रूपमा विश्व सामु चिनाउनुपर्ने बताउनुभयो। उहाँले योग कुनै धर्म र सम्प्रदायको मात्र नभई सनातन संस्कृति र जीवन दर्शन भएकाले सबैले योगलाई अवलम्बन गर्नुपर्नेमा जोड़ दिनुभयो। आचार्य बालकृष्णले अबको एक वर्षभित्र नेपालमा कम्तीमा 500 किसिमका आयुर्वेदिक औषधि उत्पादन गर्ने गरी पतञ्जली आयुर्वेद नेपाल र दिव्य फार्मेसी नेपाल स्थापना गरिने जानकारी दिनुभयो। कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँड, परराष्ट्र मन्त्री डाक्टर नारायण खड्का, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि लगायत विभिन्न दलका नेता, पतञ्जली योग समितिका पदाधिकारी र योग शिक्षकको उपस्थिति थियो। प्रधानमन्त्री शेरबहादुर देउवाले प्राचीन कला, संस्कृति र सिप विश्वमा पुर्याउन हस्तकला उद्योगको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ। नेपाल हस्तकला महासंघको 18 हस्तकला व्यापार मेला तथा 16 हस्तकला प्रतियोगिता उद्घाटन समारोहलाई आज राजधानीमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले आन्तरिक रोजगारी सृजनामा समेत हस्तकला उद्योगको सहयोग रहेको बताउनुभयो। प्रधानमन्त्री देउवाले हस्तकला उद्योगले नेपालको गरिमालाई विश्वमा उच्च बनाएकाले पनि यसको प्रवर्धनमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले हस्तकलाले देशको कला संस्कृतिलाई देश विदेशमा प्रचार प्रसार गर्न सहयोग पुगेको बताउनुभयो। मेलामा हस्तकलाका 42 विधाका 120 कक्ष राखिएको महासंघका अध्यक्ष सुरेन्द्र भाई साक्यले जानकारी दिनुभयो। कार्यक्रममा महासंघले प्रकाशन गरेको हस्तकला उद्योग डाइरेक्टरी र संस्कृत भाषामा लेखिएको साधना माला ग्रन्थको नेपाली अनुवादको प्रधानमन्त्री देउवाले विमोचन गर्नुभयो। संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले निर्धारित समयमै स्थानीय तहको निर्वाचन हुने बताउनु भएको छ। मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्न आज संचार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री कार्कीले स्थानीय तहमा नेतृत्व विहीनताको अवस्था आउन नदिन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। मन्त्री कार्कीले संघीयता नेपालका लागि नयाँ अनुभव भएको हुनाले अहिलेको अनुभव समेतका आधारमा स्थानीय सरकारको काम कार्यवाहीलाई थप प्रभावकारी तथा जनमुखी बनाउन सरकारले पहल गरिरहेको समेत उल्लेख गर्नुभयो।
यो सरकार लोकतन्त्रप्रति प्रतिबद्ध छ र लोकतान्त्रिक संस्थाहरूलाई प्रभावकारी र ती संस्थाहरू मार्फत जनताको सेवा सुविधा उपलब्ध गराउन सरकारको ध्यान सधैँ केन्द्रित रहन्छ। हामीले स्थानीय सरकारलाई धेरै महत्व दिएका छौं, संविधानले पनि धेरै महत्व दिएको छ र स्थानीय सरकारलाई समयमै स्थानीय सरकारको निर्वाचन सम्पन्न गरेर स्थानीय सरकार मार्फत जनतालाई लाभान्वित गराउने दिशामा हामी प्रतिबद्ध छौं र हाम्रो त्यसमा हर प्रकारले स्थानीय सरकारलाई हामीले अहिलेको अनुभवलाई दृष्टिगत गर्दै अरू प्रभावकारी ढंगले जनतालाई सेवा सुविधा उपलब्ध गराउनका निमित्त हामी प्रतिबद्ध छौं।
मन्त्री परिषद बैठकले राष्ट्रिय सभाको निर्वाचन आगामी माघ 12 गते गर्ने र विद्युतीय ग्रिड आधुनिकीकरण आयोजनाका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने 60 मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिनुभयो। यसै गरी मन्त्री परिषद बैठकले पशु कल्याण विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने, पशुप्रति हुने निर्दयी व्यवहार रोक्नका लागि समिति गठन तथा संक्रामक पशु रोग नियन्त्रण विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ। बैठकले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको पार्षदमा नायब महालेखा परीक्षक वैकुण्ठ बहादुर अधिकारी, सहसचिव बाबुराम सुवेदी र सह महालेखा नियन्त्रक उमाकान्त आचार्यलाई मनोनयन गर्ने, नेपाल स्वास्थ्य सेवाको 12 तहमा डाक्टर श्याम सुन्दर यादव, डाक्टर भीम सिंह टिंकरी र डाक्टर गुणराज लोहनीलाई बढ़ुवा गर्ने लगायतका निर्णय भएको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो। गृहमन्त्री बालकृष्ण खाँड र अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लू बीच आज शिष्टाचार भेट भएको छ। गृह मन्त्रालयमा गृहमन्त्री खाँड र दक्षिण तथा मध्य एसियाली मामिला सम्बन्धी अमेरिकी सहायक विदेश मन्त्री लू बीच भएको शिष्टाचार भेटमा नेपाल र अमेरिकी सम्बन्ध र विविध साझेदारीका विषयमा र कोविड 19 महामारीमा भएको सहकार्य, नेपालको विकासका प्राथमिकता, नेपालको सामाजिक तथा आर्थिक विकासमा अमेरिकाले पुर्याएको सहयोग लगायत विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहनुभएका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लू बीच आज शिष्टाचार भेट वार्ता भएको छ। एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा भएको भेटमा द्विपक्षीय हितका विषयमा छलफल भएको र जलवायु परिवर्तनका क्षेत्रमा अमेरिकाले नेपालमा काम गर्न चाहेको धारणा सहायक मन्त्री लूले राख्नु भएको बैठकमा सहभागी एमाले विदेश विभाग प्रमुख डाक्टर राजन भट्टराईले जानकारी दिनुभयो। यस्तै सहायक मन्त्री लूले अमेरिकी सहयोग एमसीसी पास गर्न सहयोग गर्न अध्यक्ष ओलीलाई आग्रह गर्नुभएको पनि डाक्टर भट्टराईले बताउनुभयो। भेटमा अध्यक्ष ओलीले नेपालमा कोविड 19 नियन्त्रण र खोप उपलब्ध गराउन अमेरिकाले गरेको सहयोगका लागि आभार व्यक्त गर्नुहुँदै जलवायु परिवर्तनका क्षेत्रमा सहकार्य गर्ने बताउनु भएको थियो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहनुभएका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लूले शिष्टाचार भेट गर्नुभएको छ। भेटपछि संचारकर्मीको जिज्ञासामा अध्यक्ष प्रचण्डले मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी सम्बन्धी उत्पन्न शंकालाई सकेसम्म सकारात्मक रूपमा कसरी समाधान गर्न सकिन्छ भन्ने बारे छलफल भइरहेको जानकारी दिनुभयो। अध्यक्ष प्रचण्डले एमसीसीका सम्बन्धमा सर्वदलीय बैठक डाक्ने निर्णय भइसकेको पनि उल्लेख गर्नुभयो। अमेरिकी सहायक विदेश मन्त्री लूले अमेरिका नेपालले यस विषयलाई आगामी डिसेम्बर 14 टुंग्याएर सहज हुने बताएपछि अध्यक्ष प्रचण्डले टुंग्याउने कोशिश गर्ने विश्वास दिलाउनुभयो। प्रधान न्यायाधीशसँग असन्तुष्ट सर्वोच्च अदालतका न्यायाधीशहरू आजदेखि इजलासमा फर्कनु भएको छ। सर्वोच्च अदालतको हिजो बसेको पूर्ण बैठकले गोला प्रथाबाट मुद्दाको पेशी तोक्न सक्ने गरी नियमावली संशोधनको प्रस्ताव पारित गरेपछि न्यायाधीशहरू आजदेखि इजलासमा फर्कनु भएको हो। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायाधीशहरूको माग अनुसार आज 9 संयुक्त इजलास र 1 एकल इजलास गरी 10 इजलासमा 222 रिट निवेदनको पेशी तोक्नु भएको थियो। तीमध्ये आज 45 मुद्दाको सुनवाई भएको छ भने 171 मुद्दा हेर्न नभ्याउने सूचीमा परेको छ। यस्तै अरू 6 मुद्दामा इजलास नबसेका कारण सुनवाई हुन सकेन। प्रधान न्यायाधीश जबराले आफूलाई भने आजको इजलासमा राख्नु भएको थिएन। यसैबीच प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका कानून व्यवसायीहरूले आज पनि धरनाको कार्यक्रमलाई जारी राखेका छन्। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठले वैदेशिक रोजगारीलाई व्यवस्थित पारदर्शी र मर्यादित बनाउने बताउनु भएको छ। वैदेशिक रोजगार पत्रकार समाजले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले वैदेशिक रोजगार क्षेत्रलाई व्यथिति मुक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। वैदेशिक रोजगारीका क्रममा नेपाली श्रमिक ठगिने क्रम नरोकिएको स्वीकार गर्नुहुँदै मन्त्री श्रेष्ठले ठगीमा परेका श्रमिकको कुरा नसुनी आफूले कुनै मुद्दाको पुनरावलोकन नगर्ने बताउनुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल सहितको टोलीले आज सानो ठिमीमा रहेको राष्ट्रिय परीक्षा बोर्ड र जनक शिक्षा सामग्री केन्द्रको निरीक्षण एवं अवलोकन गरेको छ। निरीक्षणका क्रममा शिक्षा मन्त्री पौडेलले परीक्षा अगावै प्रश्नपत्र बाहिरिने गरेको गुनासो आएकाले संवेदनशील बन्न परीक्षा बोर्डका कर्मचारीहरूलाई आग्रह गर्नुहुँदै प्राविधिक कुरा मिलाएर कक्षा 12 नतिजा शीघ्र प्रकाशन गर्न पनि निर्देशन दिनुभयो। यसैगरी 1-12 कक्षासम्मका पाठ्य पुस्तक छाप्न जनक शिक्षालाई नै दिनुपर्ने भन्नुहुँदै मन्त्री पौडेलले जनक शिक्षाले गुणस्तरीय छपाई पुस्तक ढुवानीमा सहजता र विद्यार्थीको हातमा एकैपटक पुस्तक पुर्याउनु पर्नेमा जोड़ दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोद खतिवड़ाले सरकार कुनै पनि नागरिक COVID-19 विरूद्धको खोपबाट वञ्चित नहुने गरी खोपको व्यवस्था गर्न लागेको बताउनु भएको छ। आज भक्तपुरमा राष्ट्रिय स्वास्थ्य कर्मी संघ नेपालको 2 राष्ट्रिय भेलाको उद्घाटन गर्नुहुँदै मन्त्री खतिवड़ाले करिब 1 करोड़ डोज खोप जनतालाई लगाइसकेको र विश्व स्वास्थ्य संगठनबाट सहयोगमा आउने 20% बाहेक थप 6 करोड़ खोप ल्याउन सरकारले सम्झौता गरिसकेको जानकारी दिनुभयो। उहाँले 2 डोज खोप दिएर नपुग्ने र तेस्रो डोज खोप बुस्टर लगाउनु पर्ने चर्चा चलिरहेकाले त्यसबारेमा पनि सरकारले छलफल गरिरहेको बताउनुभयो। कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानी खापुङले सरकारमा रहेसम्म जनताका पक्षमा काम गर्न आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो। नेपालमा आज थप 296 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 8972 नमूनाको पीसीआर परीक्षण गर्दा 296 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै आज 369 जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। तथ्याङ्क अनुसार कोरोना संक्रमणबाट मुक्त हुने दर 97.7% रहेको छ। आज कोरोना संक्रमणबाट थप 5 जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या 11,494 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गण्डकी विश्वविद्यालयले कोदोको रक्सीको ब्राण्डिङका लागि अनुसन्धान शुरू गरेको छ। मुलुकमा विदेशी मदिराको आयात अत्याधिक बढ़दै गइरहेको अवस्थामा गण्डकी विश्वविद्यालयले नेपालमै उत्पादित कोदोको रक्सीलाई ब्राण्डिङ गर्ने तयारी थालेको हो। पोखराबाट संवाददाता माधव पराजुलीको रिपोर्ट।
मुलुकमा विदेशी मदिरा आयात अत्याधिक बढ़ेको अवस्थामा गण्डकी विश्वविद्यालयले भने कोदोको रक्सीलाई ब्राण्डिङ गरेर बिक्री वितरण गर्ने तयारी थालेको छ। गण्डकी विश्वविद्यालयका कुलपति प्राध्यापक डाक्टर गणेशमान गुरुङ,
कोदोको रक्सीलाई पनि त्यो खालले जाने एउटा गुणात्मक सुधार गर्न के गर्न सकिएला भनेर विश्वविद्यालयले गर्ने एउटा क्याम्पको भण्डार हो।
गाउँघरमा कोदो, चामल, उवा, जौ लगायतका अन्य चीजबाट बनेको रक्सीको अहिलेसम्म स्तर भने निर्धारण भएको छैन। न त नेपालका घरेलु रक्सीलाई कानूनी मान्यता नै दिएको छ। कुन कुन तत्व कति कति मात्रामा हुनुपर्छ, कसरी बनाउनुपर्छ र कसरी ब्रान्डिङ गर्न सकिन्छ भनेर गण्डकी विश्वविद्यालयले अनुसन्धान थालेको हो। अनुसन्धान पछि कोदोको रक्सीलाई मात्रा मिलाएर ब्रान्डिङ गरी बिक्री वितरण गर्ने गरी सरकारलाई गण्डकी विश्वविद्यालयले सिफारिस गर्नेछ।
हामीले अध्ययन गरेको रिजल्ट चाहिँ नेपाल सरकारले ऐन कानून नियम परिवर्तन गर्न सक्ने त्यसले प्रेरणा दिन्छ र हामी त्यसलाई खुलन्द रूपमा आवाज निकालेर प्रदेश सरकारमा चाहिँ प्रदेश सभामा प्रस्ताव ल्याउन लगाउन पहिला तयार गरौँ राम्रो कुरोलाई, त्यो पछि कानूनी अडचनहरूलाई फुकाउने अगाडि बढ्दै जाउँला।
अहिले विश्वविद्यालयले गण्डकीका 5 जिल्लाका कोदोको रक्सीको नमूना संकलन गरी गुणस्तर मापन तथा खाद्य विभागको प्रयोगशालामा पठाइसकेको छ। विश्वविद्यालयले पठाएको रक्सीमा खाद्य विभागको विश्लेषणबाट इथानेल, मिथानेल, कार्बोहाइड्रेट, आर्सेनिक, लिड, मर्करी लगायत के कति मात्रामा छ भन्ने पत्ता लाग्नेछ। विभागले यकिन गरेपछि विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको मापदण्ड अनुसार छ कि नै भनेर अध्ययन गराइनेछ। आर्थिक उपार्जनको लागि प्रबल सम्भावना नेपाली रक्सी पनि हो कि भनेर विश्वविद्यालयले थालेको अनुसन्धानको चासो अहिले सबैतिर छ। माधव पराजुली, रेडियो नेपाल, पोखरा।
रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले सेवानिवृत्त भएर जाने अग्रज पुस्ताको अनुभव र क्षमतालाई प्रयोग गरी रेडियो नेपाललाई अझै प्रभावकारी बनाउने बताउनु भएको छ। रेडियो प्रसार सेवा विकास समितिले आज सिंहदरबारमा आयोजना गरेको सेवानिवृत्त कर्मचारी विदाई तथा कदर पत्र वितरण कार्यक्रममा कार्यकारी निर्देशक केसीले कुनै पनि संस्थालाई अब्बल बनाउन प्राविधिक, व्यवहारिक, सामाजिक सबै सम्बन्ध आवश्यक भएकाले सेवानिवृत्त कर्मचारीको अनुभवलाई प्रयोग गर्नुपर्ने बताउनुभयो। रेडियो नेपालबाट सेवानिवृत्त हुनुभएका कार्यक्रम महाशाखाका उपनिर्देशक पूर्ण कुमार थापा र प्रशासकीय अधिकृत गणेश तिमिल सिन्हालाई कार्यकारी निर्देशक केसी र रेडियो नेपाल संचालक समितिका सदस्य एवं कार्यक्रम महाशाखाका प्रमुख टीका भण्डारीले कदर पत्र प्रदान गर्दै सम्मान गर्नुभएको थियो। कार्यक्रममा व्यापार महाशाखा प्रमुख खगेन्द्र खत्री र कार्यक्रम महाशाखाका प्रमुख भण्डारीले सेवानिवृत्त हुनुभएका थापा र तिमिल सिन्हा संघको सहयात्राको स्मरण गर्नुहुँदै उहाँहरूका आगामी दिन थप ऊर्जामय हुनेमा विश्वास व्यक्त गर्नुभयो। रेडियो नेपाल कर्मचारी युनियनका अध्यक्ष भरत घिमिरे, रेडियो नेपाल कर्मचारी संघका कोषाध्यक्ष उज्जवल घिमिरे र रेडियो नेपाल राष्ट्रिय कर्मचारी संघका महासचिव प्रमोद भट्टराईले सेवानिवृत्त कर्मचारीहरूको योगदानका बारेमा चर्चा गर्नुभएको थियो। कैलाली भन्सार कार्यालयले चालू आर्थिक वर्षको पहिलो चौमासिक राजस्व संकलनको प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ। कैलाली भन्सार कार्यालयले गत वर्षको पहिलो चौमासिकको तुलनामा चालू आर्थिक वर्ष 10% बढ़ी राजस्व संकलन गरेको जनाएको छ। कैलालीबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
चालू आर्थिक वर्षको पहिलो चौमासिकमा शक्ति भन्सार कार्यालय खकरौलाबाट 29.6% र कैलाली भन्सार कार्यालय धनगढ़ीबाट 26% राजस्व उठेको छ। तर चौमासिकको हिसाब हेर्दा शक्ति भन्सार कार्यालय खकरौलाले लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ। चार महिनामा शक्ति भन्सारलाई 6,27,77,000 रूपियाँ राजस्व उठाउने लक्ष्य दिएकोमा कार्तिक मसान्तसम्म 5,92,19,000 मात्र राजस्व उठेको छ। यो रकम लक्ष्यको 94.33% मात्र भएको भन्सार कार्यालयले जनाएको छ। शक्ति भन्सार कार्यालय खकरौलाका निमित्त प्रमुख किशोर आचार्य:
अघिल्लो महिनामा पनि भ्याकेसनको केही काम र कारोबार अवरुद्ध जस्तै भएको थियो। साउन भदौ महिनामा चाहिँ व्यापारीहरू विशेष गरी फेस्टिभ प्रयोजनका लागि सामग्रीहरू मगाउने चलन अरू महिनाभन्दा बढी हुने र यो अवधिमा चाहिँ त्यही सामानहरू सेल्स गर्ने उनीहरू बढी बिक्रीमा जोड दिँदाखेरि चाहिँ अलिक रासो असुविधा कम भएको देखिन्छ।
शक्ति भन्सार कार्यालय खकरौलालाई चालू आर्थिक वर्षमा 20 करोड राजस्व उठाउने लक्ष्य दिएको छ। यो चार महिनाको अवधिमा खकरौला भन्सारबाट रेडिमेड कपडा, थान कपडा, सवारी साधनका पाठपूर्जा, हार्डवेयरका सामान, कागज, अलकत्रा, मेसिनरी सामान र पाठपूर्जा आयात भएको भन्सार कार्यालयले जनाएको छ। कैलाली भन्सार कार्यालय धनगढ़ले पनि चार महिनामा वार्षिक लक्ष्यको 26% राजस्व उठेको जनाएको छ। साउनदेखि कार्तिक मसान्तसम्म 3,04,00,000 राजस्व उठेको बताउनुहुन्छ कैलाली भन्सार कार्यालयका भन्सार अधिकृत फडेन्द्र खतिवडा।
कैलाली भन्सार कार्यालय यो चालू आर्थिक वर्षमा जम्मा 11,82,00,000 लक्ष्य तोकिएको थियो। लक्ष्य मध्ये हाम्रो 3,00,00,000 4 करोड चाहिँ असुली भइसकेको छ र यो तथ्याङ्क भनेको गत वर्षको यही अवधिमा जति राजस्व उठेको थियो त्योभन्दा 10% राजस्वमा ग्रोथ चाहिँ देखिएको छ।
कैलाली भन्सार कार्यालयबाट उठ्ने अधिकांश राजस्व आयातबाट मात्र उठ्ने गरेको छ। पुनः अधिकृत खतिवडा,
राजस्वको फोकस भनेकै पैठारी नै हो, निकासीमा हाम्रो चाहिँ एउटा ट्रेड प्रमोसन गर्ने विषय मात्रै हो। यो टोटल राजस्व जति आएको छ यो मेनली आयात बेस राजस्व नै हो।
सरकारले सिमानाकामा रहेका राजस्व कार्यालयलाई व्यवस्थित गरी भन्सार छली हुने क्रियाकलाप नियन्त्रण गर्न सके राजस्व संकलनमा अझै वृद्धि हुने देखिन्छ। ईश्वर साउद, रेडियो नेपाल, टीकापुर, कैलाली।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। विश्वको सबैभन्दा ठूलो जंगल अमेजनको ब्राजिल क्षेत्रमा 15 वर्ष यताकै सबैभन्दा धेरै वन फडानी भएको छ। ब्राजिलको अन्तरिक्ष अनुसन्धान एजेन्सीले वन फडानी यो वर्ष 22% बढ़ेको प्रतिवेदन सार्वजनिक गरेको छ। ब्राजिल वन फडानीलाई सन् 2030 शून्यमा झार्ने प्रतिबद्धता जनाउने मुलुकहरूमा पर्दछ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले किसानहरूको तीव्र विरोध प्रदर्शनपछि 1 वर्ष अघि ल्याइएको 3 विवादित कृषि कानून खारेज गर्ने घोषणा गर्नुभएको छ। सरकारले कृषि क्षेत्रको सुधारका लागि भन्दै ल्याएका ती 3 कानूनको विरोधमा किसानहरू राजधानी दिल्लीमै शिविरहरू खड़ा गरी प्रदर्शन गर्दै आएका थिए। नयाँ कानूनले कृषि उपजको बिक्री वितरणमा निजी क्षेत्रलाई अनुमति दिँदा आफूहरूको आमदानीमा असर पर्ने भन्दै किसानहरू आन्दोलित भएका हुन्। आर्थिक समाचार।
नेपालमा पहिलो पटक घर जग्गाको मूल्य मापन गर्ने सूचकांक तयार भएको छ। करिब 2 वर्षको प्रयासपछि नेपाल राष्ट्र बैंकले तयार पारेको सूचकांक शुक्रबार सार्वजनिक भएको छ। अब हरेक 3 महिनामा सूचकांक सार्वजनिक गर्ने तयारी नेपाल राष्ट्र बैंकले गरेको छ। घर जग्गाको मूल्यमा आउने उतार चढ़ाव मापन गर्ने उद्देश्यले नेपालमा पहिलो पटक घर जग्गा मूल्य सर्वेक्षण सम्पन्न गरी घर जग्गा मुद्रास्फीति मापन गर्न सूचकांक तयार पारिएको हो। नेपाल राष्ट्र बैंकका गवर्नर महाप्रसाद अधिकारीले शुक्रबार आयोजित एक कार्यक्रमका बीच नयाँ सूचकांक सार्वजनिक गर्नुभयो। राष्ट्र बैंकले सूचकांक तयार पार्नका लागि देशव्यापी सर्वेक्षण गरेको थियो। सर्वेक्षण नतिजा अनुसार आर्थिक वर्ष 2076-77 वाणिज्य बैंकहरूबाट प्राप्त तथ्याङ्कको आधारमा वार्षिक औसत घर जग्गा मुद्रा स्फीति 26.45% रहेको पाइएको छ। मालपत कार्यालयहरूबाट प्राप्त तथ्याङ्कको मुद्रा स्फीति 19.73% रहेको सर्वेक्षणले देखाएको छ। घर जग्गा मूल्य सूचकांक तयारी निम्ति प्रत्येक प्रदेशको भौगोलिक स्थिति, कारोबारको सघनता र तथ्याङ्क उपलब्धता समेतलाई दृष्टिगत गरी नमूनामा परेका 20 जिल्लाका 20 स्थानलाई तथ्याङ्क स्रोत केन्द्रको रूपमा छनौट गरी तथ्याङ्क संकलन गरिएको थियो। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठले सहकारी क्षेत्रलाई मर्यादित, दिगो र विश्वसनीय बनाउनु आवश्यक रहेको बताउनु भएको छ। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड नेफस्कुनको 30 साधारण सभाको शुक्रबार काठमाडौँमा उद्घाटन गर्नुहुँदै मन्त्री श्रेष्ठले समग्र विकासका लक्ष्य प्राप्त गर्न सहकारी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो। मन्त्री श्रेष्ठले सहकारी क्षेत्रलाई मुलुकको समृद्धिको आधारका रूपमा विकास गर्न मन्त्रालयले भिजन पेपरको तयारी अघि बढ़ाएको समेत जानकारी दिनुभयो। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड नेफस्कुनका अध्यक्ष केबी उप्रेतीले आर्थिक समृद्धिमा सहकारी क्षेत्रको महत्वपूर्ण भूमिका तथा योगदान रहेको बताउनुभयो। दाङका विभिन्न स्थानमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत कृषि जोन कार्यक्रम लागू भएको छ। कृषि जोन कार्यक्रम लागू भएपछि दाङका किसानहरू उत्साहित भएका छन्। जिल्लाको देउखुरी क्षेत्रमा मकै जोन, घोराई क्षेत्रमा मौरी जोन र पश्चिम दाङमा तोरी जोन इकाई लागू भएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। शहीद स्मारक ए डिभिजन लीग आजदेखि शुरू भएको छ। काठमाडौँको त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आज अपरान्न ए डिभिजन लीग शुरू भएको हो। उद्घाटन खेलमा फ्रेण्डस क्लब कुपण्डोल र नवप्रवेशी सातो बाटो युथ क्लब बीचको खेल बराबरीमा सकिएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले पहिलो पटक ए डिभिजन लीगको खेल फ्लड लाइटमा खेलाएको छ। नेपाली फुटबलको शीर्ष श्रेणीको लीगमा 14 क्लबले प्रतिस्पर्धा गर्दैछन्। लीगको विजेताले नगद 75 लाख पाउनेछन् भने उपविजेताले 50 लाख र तेस्रोले 25 लाख प्राप्त गर्नेछन्। अब थप खेलकुद समाचार अजय बमबाट।
बंगलादेशको ढाकामा हुने एबीसी एसियन सेन्टर जोन महिला तथा पुरुष भलिबल च्याम्पियनशीपको लागि राष्ट्रिय पुरुष भलिबल टोलीको प्रारम्भिक टोलीमा तीन खेलाड़ीको पुनरागमन गर्दा दुई नयाँ खेलाड़ीले स्थान बनाएका छन्। शुक्रबार त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर हलमा भएको छनौटबाट 20 सदस्यीय टोलीको छनौट हुँदा मानबहादुर श्रेष्ठ, दिलबहादुर सुनार र भैरव बमले राष्ट्रिय टोलीमा पुनरागमन गर्दा झमन सिंह दर्जी र धीरज बसेलती पहिलो पटक प्रारम्भिक टोलीमा पर्न सफल भएका हुन्। पुरुष टोलीका डच प्रशिक्षक हान एभिनले एभिय क्लब च्याम्पियनशीप खेलका 33 खेलाड़ीबाट 20 खेलाड़ीले प्रारम्भिक चरणमा स्थान बनाएका हुन्। मानबहादुर र दिल नेपालमा सन् 2019 भएको 13 दक्षिण एसियाली खेलकुद अन्तर्गत 20 भलिबल टोलीमा रहेका थिए। धीरज बस्नेतले गत असोजमा एनभीए च्याम्पियनशीपमा बुनानी कण्ठ भलिबल क्लबबाट खेलेका थिए। उनी गत वर्ष पोखरामा भएको टाइगर कपमा पनि पुलिसको टोलीमा रहेका थिए। जमन सिंहले पुलिसबाट व्यावसायिक खेल्दै आएका छन्। नेपाल भलिबल संघका उपाध्यक्ष निरोज मास्केले खेलाड़ी छनौटको लागि सातै प्रदेशबाट दुई दुईजना र एनभीए च्याम्पियनशीपबाट छनौट भएको गरी 33 जनाले छनौटमा प्रतिस्पर्धा गरेको जानकारी दिनुभयो। उपाध्यक्ष मास्केले पुरुष टोलीको बन्द प्रशिक्षण शुक्रबारबाटै शुरू भएको र दैनिक दुई सत्रमा प्रशिक्षण हुने जानकारी गराउनुभयो। एबीसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनशीप आगामी डिसेम्बर 21 29 सम्म सञ्चालन हुँदैछ। नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भारतमा आयोजना हुने फोर नेसन महिला फुटबल प्रतियोगितामा सहभागिता जनाउने भएको छ। डिसेम्बर 9 21 तारिकसम्म हुने प्रतियोगितामा नेपालले सहभागिता जनाउने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। एसिया कपको तयारीमा रहेको भारतले घरेलु मैदानमा प्रतियोगिता आयोजना गर्दैछ। भारतले प्रतियोगिताका लागि दक्षिण एसियाली राष्ट्र बाहेक अन्य देशलाई समेत बोलाएको छ। पछिल्लो समय नेपालले एएफसी एसिया कप छनौट खेलेको थियो।
अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा देशभरि आंशिक बदली भई बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का वर्षा हुनेछ भने उच्च हिमाली क्षेत्रका केही स्थानमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 23.6 डिग्री सेल्सियस, न्यूनतम 12.2 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 19.5 डिग्री सेल्सियस, न्यूनतम 11.1 डिग्री सेल्सियस, वर्षा फाटफुट। पोखराको अधिकतम 21.5 डिग्री सेल्सियस, न्यूनतम 12.9 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 22.9 डिग्री सेल्सियस, न्यूनतम 13.2 डिग्री सेल्सियस र दिपायलको अधिकतम 27.5 डिग्री सेल्सियस, न्यूनतम 13.3 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख नेपालमा आयुर्वेद औषधि उत्पादन, कृषि र शिक्षाको क्षेत्रमा काम गर्ने संस्थालाई सरकारले सहयोग गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। निर्धारित समयमै स्थानीय तहको निर्वाचन हुने संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीद्वारा प्रष्ट। नेपाली कांग्रेसको 14 महाधिवेशन अन्तर्गत आज 61 जिल्लामा प्रदेश सभा अधिवेशन शुरू र विश्वकै सबैभन्दा ठूलो ब्राजिलको अमेजोन जंगल क्षेत्रमा 15 वर्ष यताकै धेरै वनफणानी। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।